तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
गर्मीयामको सुरुवातसँगै मौसमी जोखिम पनि बढ्ने जानकारहरू बताउँछन्। यसै सन्दर्भमा हामीले गर्मीयाममा देखिने प्रमुख जोखिमहरू सामुद्रिक जोखिम, आँधीबेरी, डढेलो, बाढी, सुनामी, त्यस्तै तातो हावा चल्ने वा हिट वेभ, वायु प्रदूषण र सडक सुरक्षासँग सम्बन्धित विषयमा चर्चा गर्दैछौँ। यी जोखिमहरूबाट बच्न के कस्ता कुराहरूमा ध्यान पुर्याउनु पर्छ भन्नेबारे मौसमविद विमल केसीले हामीसँग बाँडेका जानकारी हामी यस पोडकास्ट श्रृङ्खलामा प्रस्तुत गर्नेछौँ। यो भागमा हामी बाढी, सुनामी र वायु प्रदूषणबारे कुरा गर्नेछौँ।
अनि अब अलिकति फ्लडको बारेमा पनि कुरा गऱ्यौँ। हुन त अब अघि फ्लास फ्लडको बारेमा त अलिअलि कुरा भयो, अब यो फ्लडिङको जोखिमको बारेमा पनि बताइदिनु न।
यो अब फ्लडिङ चाहिँ दुई किसिमको हुन्छ। एउटा चाहिँ फ्ल्यास फ्लड, मैले अघि नै भनिहालेँ, फ्ल्यास फ्लडिङ चाहिँ थोरै समयमा हाई इन्टेन्सिटी रेनफल कुनै पनि सिस्टमले, जस्तो सिभियर थन्डरस्टर्मले अथवा कुनै पनि प्रेसर सिस्टम अथवा चाहिँ कोस्टल ट्रफहरू छिराउँदाखेरि चाहिँ थोरै समयमा एकदम धेरै पानी पऱ्यो भने चाहिँ फ्ल्यास फ्लडिङहरू हुन्छ। त्यो एउटा किसिमको भयो। अर्को किसिमको फ्लडिङ चाहिँ तपाईँहरूलाई रिभराइन फ्लडिङ भन्छ, जुन चाहिँ लामो समयसम्म कुनै पनि सिस्टमले, एकदमै स्लो मुभिङ सिस्टमले अथवा कुनै पनि अप्पर इयर सिस्टमले चाहिँ त्यो पानी लामो समयसम्म, थोरै भए पनि पानी लामो समयसम्म पारिराख्यो भने चाहिँ त्यो क्याचमेन्टमा अथवा त्यो रिभरमा चाहिँ पानीको बहाव बढेर चाहिँ रिभराइन फ्लडिङ हुन्छ। अब यो फ्लडिङ तपाईँहरूले चाहिँ गएको मार्च 2021 र 2021 त सुन्नु भएको छैन होला, यो हक्सबरी नेपियन एरियामा आएको फ्लड। त्यस्तै अहिले पनि एक हप्ता अगाडिको जुन वेदर सिस्टमले अहिलेसम्म पनि इनल्यान्ड न्यू साउथ वेल्समा चाहिँ फ्लडिङहरू भइरहेछ, मोडरेट टु मेजर फल्ट फ्लडिङहरू डबोतिर र विभिन्न किसिम इनल्यान्ड क्याचमेन्टहरूमा अहिले पनि फ्लडहरू भइरहेको छ भनेदेखि तपाईँहरूले चाहिँ विचार गर्नुपर्ने कुरा के हो भनेदेखि आफ्ना होलिडे प्लानहरू अथवा कुनै डे ट्रिप अथवा विक डे प्लानहरू बनाउँदाखेरि चाहिँ कुन ठाउँमा जाँदै हुनुहुन्छ र त्यो ठाउँमा चाहिँ फ्लडिङहरू भइरहेको छ कि छैन, र यदि जाँदा जाँदै कुनै ठाउँमा फ्लडिङहरू भइरहेको कुनै अवस्थामा भइरहेको कहिले पनि त्यो फ्लड वाटरमा चाहिँ गाडीहरू अथवा त्यो त्यहाँको अलर्टलाई नमानिकन, सानो फ्लड त हो नि यो, सानो पानीको फ्लड भनेर चाहिँ कहिले पनि उल्लङ्घन गरेर चाहिँ नउड्नु होला, किनभने गाडी चाहिँ नकुदाउनु होला, किनभने फ्लडिङ चाहिँ सिचुएसन चाहिँ एकदमै डेन्जरस हुन्छ।
फ्लडिङको कुरा गर्दाखेरि अब अलिकति ठुलो रूप, अब सुनामीको बारेमा पनि कुरा गरौँ। हामी कतिको जोखिममा छौँ यो सुनामीको चाहिँ? अब हुन त अब समुद्र वरिपरिबाट घेरिएको देश होइन, अब यसको चाहिँ जोखिम कस्तो छ?
तपाईँले एकदमै एकदमै ठिक कुरा गर्नुभयो, किनभने अस्ट्रेलिया चाहिँ वरिपरि चाहिँ समुद्रले घेरिएको देश भएको हुनाले चाहिँ बेला बेलामा यो सामुद्रिक सुनामीहरू चाहिँ आइरहेको हामी छौँ। अब यो सुनामीले धेरै धनधनको क्षति पनि गरेको छ, 5 डिभिजनहरूमा छ। अब सुनामी चाहिँ के छ भनेदेखि, एउटा सानो कुरा चाहिँ, कुनै पनि समुद्रमा भएको पानीमा कुनै पनि बाहिरी एउटा इम्प्याक्ट फोर्सले गर्दाखेरि जुन त्यो पानी छचल्कियो भनेदेखि त्यही छचल्किएको पानी चाहिँ बिस्तारै ट्राभल गर्दाखेरि जुन एउटा वेभ छाल आउँछ त्यसैलाई पनि हामीले त्यसैलाई नै हामीले सुनामी हुन्छ। जस्तो यसको इक्जाम्पल चाहिँ तपाईँले हाम्रो एउटा सानो कचौरामा अथवा बाटामा, लुगा धुने बाटामा पानी टन्न राखेर तपाईँले एउटा छेउमा यसरी लात्तीले हालिदिनु भयो भने त्यो चाहिँ जुन छाल आएर जुन त्यो कचरो अथवा तपाईँको यो बाल्टिनबाट पानी बाहिर निक्लिन्छ नि, त्यो बाहिर निक्लिने छाल नै चाहिँ सुनामी हो। अब समुद्रमा चाहिँ सुनामी आउने चाहिँ विभिन्न किसिमको कारणहरू छ। द मेन कारण चाहिँ के छ भने अन्डर वाटर चाहिँ अर्थक्वेक, पानीभित्र कुनै पनि किसिमको भुइँचालो आयो भने त्यो भुइँचालो आउँदाखेरि जमिन, समुद्रको मुनिको जमिन चाहिँ जुन चलायमान हुँदाखेरि त्यसले जुन किसिमको एउटा फोर्स पानीको सतहलाई दिन्छ, त्यही छाल चाहिँ ट्राभल हुने जुन छाल नै चाहिँ सुनामी हो। अब सुनामीका दुईवटा किसिमको थ्रेटहरू हुन्छ, एउटा चाहिँ मरिन थ्रेट, जुन चाहिँ कोस्टल एरियाहरूमा आउने थ्रेट अथवा चाहिँ कुनै पनि मरिन थ्रेट भन्नाले जस्तो हाम्रो लर्ड हाव आइल्यान्ड, रफोक आइल्यान्ड, विभिन्न किसिमका आइल्यान्डहरूमा आउने र कोस्टल एरियामा आउने छोट, जुन नजिकै समुद्रको नजिकै सिटीहरूमा जस्तै बोन्डाईहरू, त्यसपछि कप्स हार्बर, गोल्ड कोस्टहरू, समुद्रको नजिकको यो मरिन थ्रेट भयो भने र अलिकति त्योभन्दा अलिकति बढी किसिमको स्ट्रङ किसिमको सुनामी ओभर आयो भने चाहिँ ल्यान्ड थ्रेट पनि हुन्छ। त्यही भएर चाहिँ तपाईँहरूले चाहिँ यो सुनामी वार्निङ पनि जियो साइन्स अस्ट्रेलिया र ब्युरो अफ मेट्रोलोजीको कम्बाइन्ड इफेक्टमा चाहिँ कम्बाइन्ड इफोर्टमा चाहिँ यो सुनामी अलर्ट हुनुहुन्छ। र यो सुनामी अलर्टहरू हुँदाखेरि चाहिँ अब कस्तो कस्तो किसिमको उपायहरू अपनाउने हुन्छ त्यो अलर्ट र वार्निङमा चाहिँ स्पेसिफाई गरिएको हुन्छ। र यो
यस्तो यस्तो अलर्टहरू पनि टन्नै आउँछ यो यो सिजनमा।
हजुर, यो अलर्टहरू चाहिँ कस्तो भने यो सानो सानो सुनामीहरू चाहिँ कुनै कुनै ठाउँमा विभिन्न किसिमको समुद्रमा सानो सानो किसिमको अर्थक्वेकहरू आउँदाखेरि अलर्टहरू सुनामी अलर्टहरू आइरहेको हुन्छ र त्यसको इम्प्याक्ट चाहिँ अब अस्ट्रेलियामा कति छ, इन्डोनेसियामा कति छ, न्युजिल्यान्डमा कति छ, त्यो यसको त्यसको इम्प्याक्टहरू थ्रेट इम्प्याक्टको थ्रेट एसेसमेन्ट हेरेर चाहिँ अलर्टहरू चाहिँ यसको वार्निङहरू चाहिँ जारी गरिन्छ। अब कुनै पनि सानो किसिमको सुनामीले चाहिँ कुनै पनि असर नपर्ने हुन्छ र उना सुनामी अलर्ट आए पनि त्यसको इम्प्याक्ट एसेसमेन्ट चाहिँ एकदमै लो छ भनेदेखि त्यसलाई वार्न गरिँदैन। ब्युरो अफ मेट्रियोलोजीको वेबसाइट र बम वेदर एपमा चाहिँ तपाईँ प्राप्त गर्न सक्नुहुन्छ।
हजुर, अब एयर पल्युसनको कुरा गरौँ न, होइन? अब नेपालमा त अब कहिले काहीँ हुन्छ नि बढेर स्ट्याटस चाहिँ बढेर नराम्रो अर्थमा एकदम एयर पल्युसन बढी भयो भनेर भनिन्छ। अब अस्ट्रेलिया चाहिँ अब स्वच्छ छ हावापानी भनेर हामीले सोचिरहँदाखेरि अब यो एयर पल्युसन चाहिँ यो सिजनमा कस्तो हुन्छ यहाँ, त्यो त्यसको बारेमा पनि भनिदिनु न।
अब यो यो पोर एयर क्वालिटी चाहिँ एयर पल्युसन अलर्ट मात्रै पर्छ। पोर एयर क्वालिटी अलर्टको कारण चाहिँ अलर्ट हुने कारण चाहिँ के छ भनेदेखि अस्ट्रेलियामा चाहिँ मेनली दुईवटा, मेनली अरू अरू कारण पनि छ र मेनली दुईवटा कारण, एउटा चाहिँ तपाईँको कुनै पनि वेदर सिस्टमले स्ट्रङ विन्डले कन्टिनेन्टल अस्ट्रेलिया जस्तो इनल्यान्ड अस्ट्रेलिया सेन्ट्रल अस्ट्रेलियाबाट डस्टहरू, रातो माटो डस्टहरू उडाएर ल्याएर त्यसले पार्ने किसिमको एउटा हेजले ल्याउने एउटा चाहिँ एयरको क्वालिटीलाई खराब पार्ने किसिमले एउटा एयर पल्युसन अलर्ट हुन्छ भनेदेखि, अर्को चाहिँ तपाईँको बुस फायरहरू धेरै भएको हुनाले तपाईँले सम्झिनु नै भयो होला 1920 बुस फायरमा चाहिँ त्यो स्मोकहरू चाहिँ स्मोकहरू सिडनी बेसिनमा अथवा कुनै पनि बेसिनमा सधैँ धेरै रहिरहँदाखेरि चाहिँ त्यो स्मोकले पनि एयर क्वालिटीलाई चाहिँ रिड्युस गर्ने, यो डस्ट र स्मोकको कारणले ट्रान्सपोर्टको कारण चाहिँ पोर एयर क्वालिटी चाहिँ अलर्टहरू चाहिँ इस्यु गरिन्छ र यो चाहिँ कुनै पनि विभिन्न किसिमको मेट्रो फोरकास्टहरूमा चाहिँ यो चाहिँ एट्याच गरेर चाहिँ यो चाहिँ एयर क्वालिटी पोर एयर क्वालिटीहरू अलर्टहरू गरिन्छ र यसको मेन इम्प्याक्टमा चाहिँ अब बच्चा बुढाबुढीहरूलाई चाहिँ जो आस्थमाको रेस्पिरेटरी डिजिजेस भएको मान्छेहरू छ भनेदेखि चाहिँ एलर्जीहरू भएको मान्छेहरू छ भनेदेखि चाहिँ यो एकदमै हाई रिस्की हुन्छ र त्यति बेला चाहिँ अब आफ्नो आस्थमाका प्लानहरू त्यसपछि रेस्पिरेटरीका औषधिहरू र घर धेरै धेरै बाहिर एक्टिभिटीहरू आउटडोर एक्टिभिटी नगर्ने घरभित्रै बस्दाखेरि सामान्यतया योबाट चाहिँ अलिकति अलिकति जोखिमबाट अलिकति कम गर्न सकिन्छ।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। एसपिएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।